آیتوں پہ جانے سے پہلے سبق کا خلاصہ. آج کے سبق میں ہم دیکھیں گے عبادت سے کیا مراد ہے اور عبادت کس کی جائے. پھر ہم دیکھیں گے کہ اظہار ایمان میں شامل ہے. دوسرے لفظوں میں کہہ لیجئے کہ اظہار کیے بغیر ایمان مکمل نہیں ہوتا. پھر اسی طرح شروط لا الہ, وہ کیا شرائط یا کنڈیشنز ہیں جو لازم ہیں کلمہ پڑھنے سے پہلے. پھر ہم دیکھیں گے کہ جب دنیا والے ناقدری کرتے ہیں تو اللہ تعالیٰ اس کی قدر افزائی کیسے فرماتے ہیں. پھر اصل مجاہد فی سبیل اللہ کون ہے, اس کا عملی نمونہ ہم دیکھیں گے سبق میں. برزخ میں کیا معاملہ ہوتا ہے, اس کی طرف تھوڑی سی بات ہے. اور شہادت کا ایک خوبصورت کانسیپٹ, عموماً ہمارے ذہنوں میں آتا ہے کہ شہید وہ ہوتا ہے جو میدان جنگ میں جا کے تلوار پکڑتا ہے تو شہید کر دیا جاتا ہے. آج اس سبق کو پڑھنے کے بعد آپ یقیناً اس کو سمجھ جائیں گے کہ شہید اللہ کی بات کہتے ہوئے لوگوں کی دشمنی کا شکار ہونے والا بھی ہو سکتا ہے. پھر اس طرح ہم نبی صلی اللہ علیہ وسلم اور آپ کی امت کے درمیان میں جو بنیادی ریزن آف کانفلکٹ تھی, یعنی اصل وجہ جس کی وجہ سے مکہ والوں نے نبی صلی اللہ علیہ وسلم کو نہ مانا, توحید, آخرت اور اسی طرح سے دوبارہ اٹھ جانے کے تصور کے اندر کچھ اور چیزیں تھیں, ہم اس کو دیکھیں گے. اور اس میں اللہ تعالیٰ نے پھر ہمیں نشانیاں دکھائی ہیں. توحید کی نشانیوں سے بھرا ہوا سبق ہے. انشاءاللہ ہم اس میں کچھ سائنٹیفک فگرز بھی دیکھیں گے جس کے بعد ہمارے دل پکار اٹھیں گے کہ اللہ اکبر, اتنی بڑی کائنات کو بنانے, چلانے, اس کا نظام صحیح رکھنے اور اس کے بعد اس کو ختم کرنے والی ذات خود کتنی بڑی ذات ہوگی. اور اسی طرح سے پھر کچھ اور چیزیں بھی ہم دیکھیں گے کہ جن کو نہیں ماننا ہوتا وہ پھر کیا کرتے ہیں اور اس وقت ان کے دل کی کیفیت کیا ہوتی ہے. یہ ساری چیزیں پڑھتے ہوئے یہ ذہن میں رکھیے گا کہ سورت یاسین کثرت سے پڑھی جانے والی سورت ہے. لوگ اس کو بہت ہی پیار سے پڑھتے ہیں اور پیار کرنا بھی چاہیے, اس میں کوئی شک کی بات نہیں ہے. لیکن جب اس کے الفاظ کی سمجھ نہ آئے تو پھر وہ ایسے ہی کہ جیسے آپ پھیکی چائے پیتے ہیں. آئیے آیتوں کو ساتھ لیں گے, لیکن میں شروع کروں گی آیتیں کچھ, لیکن ہم پیچھے والے سبق کی جو آخری چند آیتیں ہیں اس کو اس میں لیں گے کیونکہ اس کا مضمون وہاں سے شروع ہوتا ہے. اعوذ باللہ من الشیطان الرجیم. آیت نمبر 22 سورۃ یاسین 23 پارے کی پہلی آیت ہے. وما لیا, اور کیا ہے مجھ کو, یعنی یہ بہت ہی خوبصورت انداز ہے. وما لیا, اور کیا ہے مجھ کو, یعنی مطلب یہ کہ کیوں نہ میں ایسا کروں, کوئی ایسی ریزن ہے کہ میں یہ کام نہ کروں. کیا لا عبدو, میں عبادت نہ کروں, یعنی مجھے کیا ہو گیا, کوئی ریزن ہی نہیں مجھے سمجھ آتی عبادت نہ کرنے کی. یہ سٹائل ہے. کس کی عبادت, الذی فطرنی, وہ ذات جس نے مجھ کو پیدا کیا. پہلا احسان اس کا کیا کہ اس نے مجھے پیدا کیا, اور اب دوسرا میرا مقام کیا ہے کہ وہ الیہ ترجعون, اور اسی کی طرف تم سب لوٹا دیے جاؤ گے. پھر دوسرا جملہ تبلیغ کا, اتخذ من دونہ آلہا, کیا میں اس کے سوا دوسروں کو معبود بنا لوں, حقیقی معبود کو چھوڑ کر جھوٹے خداؤں اور دیوی دیوتاؤں کی پوجا شروع کر دوں. جبکہ این یریدنی الرحمن بضر, اگر رحمان مجھے کوئی نقصان پہنچانا چاہے, فلا تغنی عنی شفاعتہم شیئا, تو ان جھوٹے معبودوں کی سفارش میرے کسی کام نہیں آئے گی. اور ولا ينقذون, اور نہ وہ مجھے چھڑا سکیں گے. اور اگر تمہیں خوش کرنے کے لیے میں نے یہ سب کچھ کر لیا اس حقیقی خدا کو چھوڑ کر, فاطر السماوات والارض کو چھوڑ کر تمہارے جھوٹے دیوی دیوتاؤں کو مان لیا, تو میرا حال کیا ہوگا. انی اذا لفی دلال مبین, انی بے شک میں اذن تب تو ایٹ دیٹ مومنٹ لفی البتہ ہوں گا, دلال مبین کھلی گمراہی میں, میں تو کھلی گمراہی میں آ جاؤں گا. تو لہٰذا میرا فیصلہ سن لو, انی آمنت بربکم, بے شک میں ایمان لے آیا تمہارے رب پر. نوٹ کیجئے گا, پیچھے بھی دیکھیے اپنے عبادت کرنے کی بات ہی, لا عبدو الذی فطرنی, پیدائش میں اپنی طرف توجہ دلائی, اور لوٹنے کی بات میں مخالفین کو بھی شامل کر لیا کہ صرف مجھے نہیں جانا, ترجعون تم بھی جاؤ گے. ये बहुत इसमें खूबसूरत नुक्ते हैं, इंशाल्लाह हम इस पे बात करेंगे। फिर इधर भी वही देखिए, जब गुमराही की बात है तो इन्नी, बेशक मैं भटक जाऊंगा, ईमान लाने की बात है तो मैं ईमान लाया, ये मेरा और मेरे रब का मामला, तुम बीच से निकल जाओ। लेकिन जब बात हुई बेरब्बिकुम, तुम्हारा भी रब है, शऊर को बेदार करने वाले जुमले, लिहाजा फस्माउनी, बस मेरी ये बात सुन लो। पिछले सबक के आगाज में हम देख चुके कि अल्लाह ताला ने एक बस्ती का जिक्र किया है जहां अल्लाह ताला ने दो रसूल भेजे, उनको छुटला दिया लोगों ने, फिर तीसरा रसूल भी आ गया, उसकी भी ना मानी। तो वो लोग जो रसूलों की जुबान से पैगाम हिदायत को सुनकर ना माने, अल्लाह ताला ने एक आम दर्जे के इंसान को उनके सामने लाके खड़ा कर दिया। अमल की बातों में आज की पहली बात नोट कर लें कि कभी इस कॉम्प्लेक्स में ना रहा करें कि इतने बड़े बड़े लोग हैं, उनकी लोग नहीं सुनते तो मेरी कौन सुनेगा। अगर ये कॉम्प्लेक्स इस शख्स को होता तो ये कभी नबियों के होते हुए अपनी बात ना करता, ये कह देता कि भाई मेरी किसने सुननी है। बहुत सारे लोग स्टूडेंट्स खासतौर पर जब कुरान के इस सफर के बाद नूरुल्ला नूर में आते हैं और उनको मौका दिया जाता है आप भी बात करें, कहते हैं जी हमारी किसने सुननी है, और हमें क्या कहना आता है। देखिए कोई सुने ना सुने, कोई माने ना माने, हम तो अपने लिए काम करेंगे ना। तो लिहाजा ये एहसास महरूमी इंसान को फिर आगे बढ़ने नहीं देता, ना एहसास बर्तरी होना चाहिए कि सब बैठे हैं राब बढ़ के बोल रहे हैं, और ना एहसास महरूमी होना चाहिए। मुझे यहाँ हजरत इब्ने उमर की मिसाल याद आ रही है जो हमने सूरत इब्राहिम की आयत नंबर 26 में, कि जिसमें अल्लाह के नबी ने पूछा था कि बताओ वो कौन सा दरख्त है कि जिसके पत्ते कभी नहीं गिरते, तो आपको पता था लेकिन वहां झिझक गए और आपने कहा कि अब्बा मेरे भी जिन में यही आया था खजूर का दरख्त है, लेकिन मैंने सोचा कि वहां आप बैठे हैं, अबू बकर बैठे हैं, बड़े बड़े सहाबे हैं, तो उनकी मौजूदगी में मैं बात क्यों करूं। तो उमर फारूक ने क्या कहा कि बेटा अगर तुम वहां ये बता देते तो मुझे दुनिया और उसकी हर चीज से तुम प्यारे हो जाते। तो यहां भी ये बात देख लीजिए कि उस शख्स को कोई एहसास महरूमी नहीं था, इसलिए उसने इस बात को पेश कर दिया। दूसरी बात देखिए कि एक और चीज पता चलती है इससे, और वो क्या है कि जिस इंसान को अपने रब के बारे में सही मार्फत होगी ना, वो कभी खामोश नहीं रहेगा। इस शख्स ने अपने अकीदे का इजहार किया, और अकीदे का बरमला इजहार करना, इसके स्टेप्स होते हैं। अगर हमें कोई पूछे ना बताओ ईमान क्या होता है, तो मैं यकीन से कह सकती हूँ कि हम उसकी तफसील या उसकी तारीफ भी नहीं बता सकते। मैंने बहुत जगह पूछी है जब भी ईमान के बारे में दर्स हुए, कोई कुछ कहता है, कोई अकीदा कहता है, कोई ईमान कहता है, कोई अल्लाह कहता है, कोई तौहीद कहता है। हालांकि लिख लीजिए, ये मौका है जिधर हमें उसकी एप्लीकेशन दिख रही है कि वो शख्स बोला, खामोश नहीं रहा बल्कि बोला, वमा लिय ला अबुदुल्लज़ी फतरनी, मुझे क्या हो गया कि मैं ना बोलूं। तो ईमान के तीन दर्जे होते हैं। सबसे पहले तस्दीकुम बिलकल, इंसान का दिल ईमान लाता है। जब भी कोई इस्लाम की तरफ इंटरेस्टेड शख्स मस्जिदों में आता है या किसी दावा ऑर्गेनाइजेशन या आपके पास कोई आपकी नेबर्स में से आती है कि मुझे इस्लाम की कोई बात बताओ, तो दिल में सुराख हो चुका होता है, कहीं ना कहीं उसका दिल ठुक चुका होता है कि इस्लाम सच्चा मजहब है और अल्लाह ताला एक है। बहरहाल पहले दिल की सच्चाई, और इससे पहले यानी बहुत सारे मरहले हो सकते हैं, लेकिन बहरहाल इस्लाम दिल में आता है। फिर दूसरा आता है इकरारुम बिल लिसान, जुबान पे इकरार होना। ये वो मरहला जिसको मैं और आप मस्जिद में जाकर किसी का शहादा देना कहते हैं। ये वही है जो मेरे और आपकी पैदा होने पर अशहदु अल्ला इलाहा इल्लल्लाह और अशहदु अन्ना मुहम्मद रसूलुल्लाह इस सूरत में कहा गया था। ठीक है, ये जुबान का इजहार है। यहां जो ये शख्स कह रहा है ना, वमा लियल्ला अबुदुल्लज़ी फतरनी, ये दूसरा दर्जा है, क्योंकि अकीदा रखना और बात है और उसका इजहार करना और बात है। कुछ छुपा कर ईमान नहीं ला सकता, हाँ दिल में रखा हुआ है। फिर तो लोग आपको कहते हैं जिन्होंने इसको माना वो कहते हैं शैतान भी ईमान लाता है, वो भी मोमिन है, क्योंकि उसको पता था कि रब्बी अंजिरनी इला यौमि युबअसून, मुझे मोहलत उस दिन तक जबकि उठाए जाएंगे। वो कहते फिरौन भी ईमान लाता था, वो भी कह चुका था कि इन्नी आमन तो रब्बी मूसा व हारून। उनके ख्याल में तो अबू जहल भी मोमिन है और अब्दुल्ला बिन उबई भी है। तो ये सारी बातें दुरुस्त नहीं है। असल बात यह है कि ईमान लाने के बाद उसका इजहार करना पड़ता। कोई कह मैं दिल से तो मुसलमान हूं, कलमा मैं नहीं पढ़ सकता या नहीं पढ़ सकती, तो आप उसको ईमान वाला नहीं कह सकते। फिर तीसरा उसका दर्जा होता है ईमान का, अमल बिल जवारेह, अपने लिम्स से, अपनी फाइव सेंसेस से उस अकीदे का اظہار کرنا، اس پہ عمل کرنا. پھر آنکھیں وہ دیکھیں جو اللہ دیکھنے کو کہتا ہے، کان وہ سنیں جس کے سننے کی بات ہے. تو یہاں اس شخص نے اپنے عقیدے کا برملا اظہار کیا. بہت سارے لوگ دل میں صحیح عقیدہ رکھتے ہیں. اب یہاں عقیدے سے مطلب صرف اللہ کی ذات نہیں ہے، لائف سٹائل ہے. صاف پتہ ہوتا ہے کہ جو اللہ چاہتا ہے وہ کچھ اور ہے، معاشرہ کچھ اور کہہ رہا ہے، لیکن کیا ہوتے ہیں؟ گونگے شیطان بن جاتے ہیں. لوگ برا مان جائیں گے، محفل کا رنگ خراب ہو جائے گا، میں کیوں کہوں، اچھا چپکے سے بیٹھے رہو. حتیٰ کہ میں نے دیکھا ہے لوگ محفلوں میں اٹھ کے نماز نہیں پڑھتے کہ کیا اب لوگ کہیں گے یہ نماز پڑھتی ہے. تو ہم نے کہاں یہ اقرار کرنا تھا کہ ہم یہ کر سکیں؟ اور حقیقت یہ ہے کہ یہ وہ شخص تھا کہ جس کو اللہ نے اپنے لیے چنا تھا. نبی جو ہوتے ہیں نا وہ مجبور کل ہوتے ہیں. انبیاء کرام کو اللہ نے مجبور کیا ہے کہ انہوں نے یہ بات کہنی ہے، اور وہ اپنی خوشی سے اس مجبوری کو قبول کرتے ہیں. عام لوگ کا کس حد تک دعویٰ میں جاتے ہیں، کہاں جا کے بات کرتے ہیں، جیسے کہ یہاں اس کیفیت کو اگر آپ دیکھ لیں تو کوئی لازمی نہیں، یعنی اگر کوئی نہ کوئی بات کرے کہیں جا کے تو اس کا عذر ہو سکتا ہے کہ اللہ میرے لیے نہیں، وہاں اور بھی لوگ تھے وہ کر لیتے. مثال ہے فرض کفایہ جس کو کہتے ہیں. لیکن اس شخص نے اس بات کو اپنے اوپر لیا. یہاں سے اسی لیے یہ پتہ چلتا ہے کہ اللہ تعالیٰ ہمیں بتاتے ہیں کہ تم دیکھو. اور یہاں اصل میں یہ ساری جو مثالیں اب آگے ہم پڑھ رہے ہیں نا، یہ آیت نمبر 12 کی ڈسکرپشن ہے کہ ماں قدم و آثار ہوں، کیا انہوں نے آگے بھیجا کیا پیچھے چھوڑا. اس شخص کے ایمان کے وہ اثرات پیدا ہوئے کہ اللہ نے دنیا کی سب سے سچی اور آخری کتاب میں اس کا ذکر پیش کر دیا. کون تھا، کیسے تھا، نام تو نہیں لیا. اب تھوڑا سا پیچھے کی آیتوں کو گو تھرو کرتے ہیں. لوگوں نے کہا یہ انطاکیہ ہے، شام کا شہر ہے، کوئی کہتا ہے ترکی کا شہر ہے. سوال پیدا ہوتا ہے اللہ تعالیٰ نے کیوں نہیں بتایا وہ کون تھا، کس علاقے سے تھا، کس دور میں. وجہ کیا ہے؟ کہ پھر اس پہ توجہ بڑھ جاتی، کدھر کا تھا، کس علاقے کا تھا، اور جو اس میں تھیم تھا نا استقامت، وہ ختم ہو جاتا. تو وَضْرِبْ لَهُمْ مَثَلًا قَرْيَةً، اللہ تعالیٰ مثال اس لیے بیان کر دیتے ہیں کہ بس لوگ میسج پہ بات کریں. زیادہ لوگوں کا خیال ہے کہ یہ حضرت عیسیٰ علیہ السلام کے بھیجے ہوئے لوگوں میں سے تھے جن کو آپ نے تبلیغ کے لیے بھیجا تھا. اور ایک علاقہ ہے خاص، اس میں ساری ڈیٹیلز کو سکپ کر دوں گی تاکہ آپ بھی پیغام پر ہی رکھیں. لیکن بہرحال یہ حضرت عیسیٰ علیہ السلام سے پہلے کا یا اس کے قریب کے دور کا کوئی وقت ہے، اور یہ گئے اور وہاں ان کے ساتھ جو معاملات ہوئے وہی پیش کیے گئے. دوسری بات دیکھیے کہ جب اس شخص نے یہ دعوت پیش کی، اب پچھلے آیتوں پہ آپ کی نظر ہوگی تو پھر آپ میری یہ باتوں کو کہ جو چھوٹے چھوٹے اندر سے کچھ پوائنٹ ہیں جو ہم اینڈ پہ نہیں کر سکے تو اس کو ہم دیکھ رہے ہیں تاکہ آج ہم اس پورے تھیم کو سمجھ سکیں کہ آج کے دور میں مجھے اور آپ کو مجاہد فی سبیل اللہ کیسے بننا ہے. دیکھ لیجئے اللہ تعالیٰ کہتے ہیں کہ بیان کرو ان کے لیے ایک مثال اس بستی کی جس کے پاس بھیجے ہوئے آئے تھے. جب ہم نے ان کے پاس دو کو بھیجا، انہوں نے ان دو کو جھٹلا دیا، پھر ہم نے ان کو طاقت دی تیسرے کے ساتھ، بس انہوں نے کہا تمہارے پاس بھیجے ہوئے آئے. تین رسول تھے. یہاں ایک اور بات نوٹ کر لیں، جس نے ایک رسول کی نہیں مانی نا، اس نے تین کی بھی نہیں ماننی، اور اس نے 313 کی بھی نہیں ماننی. جس نے ماننی ہے اس نے عام انسان کی زبان سے بھی حق کی بات سن کے مان جانی ہے، اور جس نے نہیں ماننی اس نے بڑے سے بڑے عالم، بڑے سے بڑے فقیر اور مفتی کے نام سے سن کر بھی نہیں ماننی. لہٰذا انہوں نے اس کو بھی جھٹلا دیا. سب نے آ کر کیا کہا؟ ہم تمہاری طرف بھیجے گئے. اب یہاں سے اگر آپ دیکھیں نا آیت نمبر 15 سے لے کر پارے کے اینڈ تک، تو تین اعتراض بڑے بڑے اس قوم نے نبیوں کے اوپر لگائے تھے، جس سے سمجھ آتا ہے کہ لوگ پیغام پر نظر نہیں رکھتے، پیغام دینے والے کے اوپر بڑی نظر رکھتے ہیں، اسی لیے ہدایت سے محروم ہو جاتے ہیں کہ جو پیغام کی طرف بلا رہے ہیں وہ خود کیسے ہیں، ان کے رویے کے ہیں، وہ کسی کو فیورٹزم دیتے ہیں، وہ کسی کی سائڈ لیتے ہیں، وہ رول کو فالو کرتے ہیں، وہ کیسے. تو پیغام پیچھے رہ گیا، لوگ رہ گئے. پہلا پیغام دیکھیے، بمان تم اللہ بشر مثلنا، یہ بھی ایک عجیب الٹی مت ہے. یعنی بشریت اور نبوت یہ ہر دور میں ڈسپیوٹیڈ چیزیں رہیں. پہلا ان کا گلہ کیا تھا کہ بھئی دیکھو تم انسان کیسے ہو سکتے ہو، تم تو عام انسان ہو. اور یہی کفار مکہ کو اس وقت خیال تھا کہ اللہ کے نبی رسول نہیں کیونکہ عام انسان ہے، کیونکہ پچھلے 40 سال سے وہ آپ کو دیکھ رہے تھے کھاتے پیتے تجارت کرتے. جیسے آج لوگ دین داروں کو ایک بڑی مافوق الفطرت چیز سمجھنا چاہتے ہیں، نہ یہ کھاتے ہیں نہ یہ سوتے ہیں، ان کی زندگی میں تو کچھ ہے ہی نہیں، اور یہ کیسے ہو سکتا ہے کہ ان کو بھی ضروریات ہوں، یہ بھی شاپنگ کے لیے جائیں اور یہ بھی کھانے کھائیں اور پکائیں. لہٰذا یہی چیزیں وہاں تھیں. اسی طرح آپ دیکھیے نبی صلی اللہ علیہ وسلم پر الزام، چند آیتوں کے نمبر صرف نوٹ کیجئے گا. سورۃ فرقان آیت نمبر 7 میں یہی کہا گیا، وقالوا ما حاضر رسول یاکل الطعام ویمشی فی الاسواق، کہتے ہیں یہ کیسا رسول ہے جو کھاتا پیتا بھی اور بازاروں میں چلتا پھرتا ہے، مراد یہ کہ تجارت کرتا ہے. سورت الانبیاء آیت نمبر 3 میں آتا ہے وَأَسَرُّوا النَّجْوَى الَّذِينَ ظَلَمُوا، اور یہ ظالم لوگ آپس میں سرگوشیاں کرتے ہیں. هَلْ هَذَا إِلَّا بَشَرٌ مِثْلُكُمْ، نہیں ہے یہ ایک شخص مگر تم ہی جیسا، تو کیا تم دیکھتے بوجھتے اس کے جادو میں آ رہے ہو؟ تو کفار مکہ کی یہ بات پیش کر کے اللہ نے یہاں حبیب کے واقعے سے یہ بتا دیا کہ دیکھو یہ جہالت نئی نہیں ہے، ہر دور میں، یہ اب آپ کے لیے، ہر دور میں جب بھی کوئی نبی آیا نا تو قوموں نے ان کو جواب ہی دیا. صرف نمبر نوٹ کر لیجیے حضرت نوح سے لے کے آگے تک. حضرت نوح کو قوم نے کیا جواب دیا تھا؟ سورت مومنون آیت 24، ما ھذا الا بشر مثلکم یرید ان یتفضل علیکم، یہ شخص اس کے سوا کچھ بھی نہیں ہے، بس تم پہ بڑائی چاہتا ہے، بڑا بننا چاہتا ہے، ان کو لیڈر بننے کا بڑا شوق ہے. قوم عاد نے حضرت ہود کے بارے میں کہا، سورت مومنون کی آیت نمبر 33 سے 34 دیکھ لیجئے، ما ھذا الا بشر مثلکم یاکل مما تاکلون منہ ویشرب مما تشربون، یعنی یہ شخص کچھ نہیں ہے، بس ایک انسان ہے تم جیسا، وہی کھاتا ہے جو تم کھاتے ہو، وہی پیتا ہے جو تم پیتے ہو. اب آپ دیکھیں لوگ کہتے ہیں کہ نبی ہیں، مثال ہے، بعض کے دور میں نبی تو نہیں ہے نا، لیکن لوگوں کا کیا خیال ہے، نیک لوگوں کے الگ سٹورز ہوں، ان کی ایک الگ دنیا ہو، اس کا نام تو ہیٹ ٹاؤن ہو، وہاں ہر چیز بڑی ایسی ہو پیور، اور وہ وہاں جائیں اور بس شاپنگ کر کے آ جائیں، اور ان کے لیے اس دنیا کے کاموں میں کیا، پھر شادی حال ہو تو ان کے لیے الگ سے ایک ٹیبل لگی ہو، بڑے پروٹوکول سے لوگ ان کو الگ سے سرو کریں، دیٹس اٹ. لوگ یہی چاہتے ہیں، وہ چاہتے ہی نہیں ہے کہ نیک لوگ، دیندار لوگ یا انبیاء کرام اپنے دور کے ہماری عام زندگی میں آئیں، ہماری شادیوں میں بھی وہ آئیں، وہ ہماری پارٹیوں میں آئیں، ہماری گیٹ ٹوگیدرز میں آئیں، وہ ہمارے گھروں کے اندر رہنے سہنے میں آئیں، کیونکہ اس سے ان کو تھوڑی سی اریٹیشن ہوتی ہے. وہ کہتے ہیں ان کو باہر رکھو، ان کو خوب عزت دو، نذرانے دو، چڑھاوے دو، ان کو جو دینا ہے دے دو، بس ان سے یہ کہہ دو کہ یہ ہماری زندگی میں دخل نہ دیا کریں. وہی سوچ اس میں تھی، وہی ادھر ہے. قوم سمود نے حضرت صالح کو کیا کہا؟ سورت قمر آیت 24 میں آتا ہے، اب بشرم من واحدا نتبعه، کیا ہم اپنے ہی میں سے ایک بشر کی پیروی کر لیں؟ اور یہی حالات قوموں کے ہوتے ہیں. سورت ابراہیم آیت 10 سے 11 میں بھی آتا ہے، انبیاء کرام کی یہ بات ہے. اب جب قومیں یہ بات رکھتی ہیں تو اس کے بعد اللہ کیا کرتا ہے ان کے ساتھ، یہ بھی ایک اہم نقطہ ہے. اس کو آپ دیکھ لیجئے سورت تغابن کی آیت نمبر 6 میں، اللہ سبحانہ وتعالیٰ فرماتے ہیں، الم یاتکم نبأ الذین کفروا من قبل، کیا انہیں ان لوگوں کی خبر نہیں پہنچی جنہوں نے اس سے پہلے کفر کیا تھا، پھر اپنے کیے کا مزہ چکھ لیا، آگے ان کے لیے دردناک عذاب ہے. اور یہ سب کچھ اس لیے ہوا کہ ان کے پاس رسول کھلی کھلی دلیلیں لے کر آتے گئے، مگر انہوں نے کہا کہ اب انسان ہماری رہنمائی کریں گے، یعنی انسانوں سے ہم سیکھیں، ہمیں تو فرشتوں سے سیکھنا، یہ مراد ہے. اسی بنا پر انہوں نے کفر کیا اور منہ پھیر گئے. اسی طرح سورت بنی اسرائیل آیت 94 میں ہم پڑھ چکے ہیں، وَمَا مَنَ النَّاسَ أَن يُؤْمِنُوا إِذْ جَاءَهُمُ الْهُدَى إِلَّا أَن قَالُوا أَبَعَثَ اللَّهُ بَشَرًا رَّسُولًا، لوگوں کے پاس جب ہدایت آئی تو کوئی چیز ہی نہیں ایمان لانے سے روکنے والی اس کے سوا نہ تھی کہ انہوں نے کہا کہ کیا اللہ نے بشر کو رسول بنا کر بھیج دیا. پھر اللہ کا فیصلہ بھی سن لیجئے، کیا لوگوں کی ان باتوں سے گھبرا کر اللہ نے رسولوں کو انسانوں میں سے چننا چھوڑ دیا؟ ہرگز نہیں. سورت الانبیاء آیت 7 اور 8 میں اللہ تعالیٰ کہتے ہیں، ہاں ہم بشر کو بھیجتے ہیں، کرو کیا کرتے ہو. وَمَا أَرْسَلْنَا قَبْلَكَ إِلَّا رِجَالًا نُوحِي إِلَيْهِمْ، ہم نے تم سے پہلے انسانوں ہی کو رسول بنا کر بھیجا جن پر ہم وہی بھیجتے تھے. سورت فرقان آیت 20 میں آتا ہے، وَمَا أَرْسَلْنَا قَبْلَكَ مِنَ الْمُرْسَلِينَ، ہم نے آپ سے پہلے جو بھی رسول بھیجے تھے وہ سب، إِلَّا إِنَّهُمْ لَيَأْكُلُونَ الطَّعَامَ وَيَمْشُونَ فِي الْأَسْوَاقِ، کھاتے بھی تھے اور بازاروں میں بھی چلتے پھرتے تھے. سورت بنی اسرائیل آیت 95 میں آتا ہے، قُلْ لَوْ كَانَ فِي الْأَرْضِ مَلَائِكَةٌ يَمْشُونَ مُطْمَئِنِّينَ لَنَزَّلْنَا عَلَيْهِمْ مِنَ السَّمَاءِ مَلَكًا رَّسُولًا، ان سے کہو اگر زمین میں فرشتے اطمینان سے چل پھر رہے ہوتے تو ہم ان پر فرشتوں کو رسول بناتے. سیدھی سی بات ہے نا، انسانوں میں انسان نبی، فرشتوں میں فرشتہ نبی. پتہ نہیں کیوں لوگ آج بھی نبی صلی اللہ علیہ وسلم کی بشریت کے قائل نہیں ہیں. اصل بات جو میرے اور آپ کے لیے اس میں نکلتی ہے نا، وہ یہ ہے، یہ سب باتیں تو گزر گئیں نا، ہم کہیں گے ہم ان کی باتیں کیوں بار بار کر رہے ہیں. آج بھی بہت سارے لوگ نبی صلی اللہ علیہ وسلم کو بشر سے بڑھ کر نور کہتے ہیں. وجہ کیا؟ ان کی بات ہے تم کہ ارے وہ کیا، ہم تو انسان ہیں، وہ کوئی نیکی کر، ارے ان کی تو کیا بات ہے، وہ تو نور تھا. یعنی اصل سوچ پیچھے ایک ہی ہے، پچھلی صورت میں بھی آپ پڑھ چکے ہیں سورہ فاطر میں، اور یہاں بھی یہی ہے، رسول कि नक्शे कदम पे चलना मुश्किल लगता है, उसके लाइफ स्टाइल को, उसकी सुन्नतों को मानना बुरा लगता है। लिहाजा ऐसे लोग जो होते हैं वो कहते हैं रसूलों को अगर इंसान मान लिया ना तो फिर उनकी पैरवी करनी पड़ेगी। एक दफा उनको इंसान से हटाकर कुछ भी कर दो ताकि ये कह सके कि जो वो कर चुके वो तुम करेंगे भी नहीं, तो लिहाजा ऐसी बातें करके उन्होंने उनको पीछे कर दिया। तो बहरहाल हमारा इसमें अब शरह सदर इस बात पे हो जाना चाहिए कि नबी सल्लल्लाहु अलैहि वसल्लम इंसान थे। हाँ, इंसानों में आला इंसान थे, जैसे आप बशरियत के तहत जिस्मानी तौर पे देखें, जिसको आज की जुबान में अगर आप यूं कह लें कि अगर हम अल्लाह के नबी के जिस्म को खोल के देखते, वहां भी एक ही दिल था, दो फेफड़े थे, दो आपके गुर्दे थे, जो जिस्म की इंसानी तरकीब है वो उनकी थी। लिख लीजिए इस जुमले को, फायदा होगा आपको। फिजिकली जिसको आप कह सकते हैं जिस्मानी तौर पे अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम बिल्कुल हम जैसे थे, रूहानी तौर पे आपका मर्तबा बहुत बुलंद था। बात वाज़े, उसके अंदर उनमें कुछ डिफरेंस भी था। आप सोते थे, आपकी आंखें सोती थी, दिल नहीं सोता था। आप नहीं भी खाते थे, अल्लाह उनको खिलाता था, मौजा था। उसमें स्पिरिचुअली आप ऊपर थे, अदरवाइज इंसान होने के नाते आप फर्क नहीं थे। और फिजिकली हर वो बंदा स्ट्रांग हो सकता है जो आज भी नबी सल्लल्लाहु अलैहि वसल्लम के तरीक़ेकार पर अमल करेगा। फिर दूसरी बात देखिए कि उन्होंने जो एक और बात कही थी, कालू इन्ना तो तैयर ना बिको, ये भी एक अजीब सी बात है। कहते थे हम तो आपको नाउस बिल्ला मनहूस समझते हैं। ये भी हर दौर का लोगों का मसला रहा कि ये जो बड़े नेक बनते हैं ना, इन्होंने नहूसत फैलाई हुई है। आज एक लफ्ज़ बोलूंगी ना तो मनहूस लफ्ज़ को आप खुद ही समझ जाएंगे, ये टेररिस्ट है, इन्होंने दुनिया का सुकून बर्बाद किया हुआ है। और ये यानी जिसका दिल चाहता है वो नबियों या दीन वालों पे, जो अल्लाह के दीन पे अमल करता है उसके ऊपर कोई भी नाम लगा देते हैं। वो कह रहे हैं देखो अल्लाह ने हमें भेजा है, वही उसकी तरफ से आती है, हम अपने पास से कुछ आए नहीं रहे। बाकी रहेगी बात कि तुम ये जो हर वक्त हमारे माबूदों को बुरा कहते हो ना, ये तुम पे इन पर नहुसत पड़ेगी। सूरत निसा 77 में भी हम पढ़ चुके हैं यही बात, और सूरत अन्नमल आयत 47 में भी यही बात गुजर चुकी कि इत्तैयरना बिका व बिमन माका। हर दौर में लोग दीनदारों को तरक्की के रास्ते की मनहूसियत, गैर मुस्लिमों के आपके ऊपर गजब की अलामत समझते हैं। कहते हैं इन्होंने मुश्किल, ये दाढ़ियां रख रख के इस्लाम को बदनाम करें, ये दाढ़ियां रखते हैं ना तो झूठ होता है, ये फिर पकड़े जाते हैं, ये पर्दे करती हैं ना तो और ही लोगों को पता चलता है हम मुसलमान हैं, ये ना करें ना उनके रंग में रंग रखें तो ये बड़े खुश होंगे, फिर कोई गोली नहीं चलेगी, कोई जंग नहीं होगी। तो जाके देख लीजिए उन मुल्कों में टांगे भी नंगी करके फिर रहे हैं वो मुसलमान, आज तक उनको तो वो शामिल ना कर सके अपने साथ। तो याद रखिए लन तरदान कल यहूद वलन नसारा हत्ता तत्तबी मिल्लता हूं। इस्लाम पे अमल करना और मनहूस कहलाना बेहतर है कि इंसान इस्लाम से अमल छोड़े और दूसरों की नजरों का प्यारा बन जाए या एप्पल ऑफ आई किसी का बन जाए। सूरह अल-अराफ आयत 130 में भी यही बात है। अब इनसे नबी लड़ने की बजाय क्या कहते हैं, देखो तुम्हारे नामे अमाल की बुराई तुम्हें खुद मिलेगी और जो तुम कर रहे थे वो तुम्हारे साथ होगा, क्योंकि अल्लाह ताला ने कह दिया वकुल इंसान अल्ज़मनाहु तायरहु फी उनुकी। उसके बाद आप देखिए जो बहुत ही खूबसूरत नुक्ता है ना, वो है पिछले पारे की आखिरी आयतें। वजा मिन अक्सल मदीना ती रजुल यस्सा, एक शख्स दूर से आया, قال يا قوم اتبعوا المرسلين, ए लोगो इस नबियों की बात को मान जाओ। यहाँ जो बात है वो ये है कि जो बिल्कुल सामने थे नबी बजाते खुद उनमें मौजूद, एक नहीं दो नहीं तीन नबी, उनको वो हकीकत नहीं समझ आई, दूर से आने वाले को वो बात कैसे समझ आ गई। वो कह रहा है कि देखो ये मुरसल हैं, اتبعوا لكم من لا يسألكم। यहाँ दो नुक्ते नोट कीजिए, फितरत और बसीरत। बसीरत बताती है कि कौन इंसान कैसा है। आप देखिए कि अंबिया कराम का किरदार जो होता है ना वो एक मौजज़ा होता है। कैसे? इतना सब्र, इतना सेल्फ कंट्रोल, पेशेंस, बर्दाश्त, फॉरगिविंग। आप कह सकते हैं कि अंबिया कराम किरदार की बुलंदियों पे होते हैं। ये वो चीज़ है जो एक इंसान को किसी दूसरे के बारे में अच्छा या बुरा कहती है। आपके ऊपर ला के समझाने की कोशिश करती हूँ। सबको छोड़ दें जो दूर है, आप अपनी जिंदगी पीछे 10-15 साल देखें, कोई खानदान का बंदा, कोई दोस्तों में, कोई जो भी आपके करीब लोगों में, क्या हर इंसान जिसको आप जानती हैं उसका किरदार असल में क्या है, क्या आपको इससे फर्क पड़ता है? लेट्स सी, आपके चार मामू हैं, एक बहुत होशियार हैं, तेज तरार हैं, एक जरा खामोश हैं, एक बड़े डिसेंट हैं, एक हॉस्पिटेबल, क्या आपको नहीं पता? साफ पता है। सगे भाई बहनों में आपको पता होता है कि कौन सा भाई ज्यादा खुले दिल का है, कौन सा तंग का है, कौन सा गुस्से वाला है, कौन सा प्यार वाला है, पता लग जाता है ना। जिस बंदे के साथ आप डील करते हैं आपको तो खुद ही पता चल जाता है कि वो कैसा है। ये बात है इधर इस एक फिक्रे में जो उसने बोला कि देखो इस अल्लाह के बंदे ने अगर नबूवत का दावा किया है तो कोई झूठ पे थोड़ी किया। किसी की सदाकत को जांचना है ना तो दो ही बातें हैं, एक इसके कौलो फेल का आपस में एक होना और दूसरा इसका बेगरज होना। लासलुकुम अलैहि अजर, ये तुमसे कुछ मांगता तो नहीं, देखो इसकी सीरत इतनी बेदाग है। देखिए घरों में लोग कहते हैं ना कि सास जो होती है वो शौहर को बीवी के खिलाफ कर देती है, मैं तो नहीं मानती इस बात को, या तो फिर वो शौहर ही ना समझता तो और बात है। बीवी अच्छी, बीवी बाखलाक, बीवी केयरिंग, बीवी घर साफ रखने वाली, बीवी प्यार करने वाली, वो घर साफ करती, बच्चों को पालती, अगर फितरत पे इंसान होगा, ये नहीं कि बाहर कहीं उसकी नजरें पड़ी है या उसकी तबीयत ही मसल होगी, एक आम इंसान जैसे अमूमन हमारे घरों के मर्द होते हैं, एक आम इंसान कभी तो बैठ के सोचेगा ना, मेरी माँ कहती है ये फोहड़ है, मुझे तो आज तक इसका फोहड़पन दिखाई नहीं 10 सालों में, नकम्मी है ये, तो नकम्मी नहीं ये तो इतना सोच समझ के मेरा फैसला लगाती। क्या बीवी का किरदार मर्द को नहीं नजर आता? तो यही तो यहां कहा जा रहा है कि दीन वालों का किरदार देख लो, कभी तो वास्ता पड़ा ही होगा ना तुम्हारा भी उनसे, कभी तुमने उनको देखा होगा ना करीब से कि वो किस तरह के डील करने वाले हैं और वो तुम्हें किस तरह बात का जवाब देते हैं और वो कैसे चुगलियां करते हैं महफिलों में बैठ के, वो कैसे इल्जामत लगाते हैं। किरदार, करेक्टर स्पीक्स लाउडर देन दी वर्ड्स, एक्शंस ज्यादा बड़े होते हैं। वो यही कह रहा है कि तुम उसके ऊपर जरा गौर करके देखो कि वो जो कहता है वो करता है और वो उससे तुमसे कोई माल नहीं लेता, तो जिसकी सीरत इतनी बेदाग होगी तुम उसके ऊपर इल्जाम कैसे लगा सकते हो। या फिर लोग अपने जाती मुफाद के लिए कोई दीन का काम करते हैं, तुम बताओ कि उसको तुमसे क्या चाहिए। और असल में मक्का वालों को बताया जा रहा है कि ये मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम है, तुम इनको मान जाओ, इनको ना मानकर तुम अपनी खराबी मोल ले रहे हो। अब आप इन सारे सिनेरियो को सामने रखें। हदीस एक आपने बहुत दफा टीवी की स्क्रीन पर पढ़ी होगी, मुझे तो वहीं से याद है, या अखबारों में भी कभी कभी आती थी, बेहतरीन जिहाद जाबिर सुल्तान के सामने कलमा हक कहना। आपने पढ़ी? बचपन होता है ना तो ये जब मैं पढ़ती तो मैं कहती थी जिहाद का दिन में तसव्वुर वही आता था तलवार पकड़ी हुई, तो मैं कहती थी जाबिर सुल्तान के सामने हक कलमा कहना ये कौन सी मुश्किल बात है। ये पता चलती है जब बंदा बड़ा होता है। आम लोगों को लोग दबा लेते हैं, बड़े लोगों को लोग दबा नहीं पाते। यही बात करके यहां बता दिया कि देखो तुम कैसी बातें करते हो कि ये वो शख्स है जिसने कभी तुमसे कुछ मांगा नहीं, जो तुमसे कुछ लेना नहीं चाहता, इसको अल्लाह ताला ने इतना अजीम किरदार दिया है तुम मानते नहीं। अब आगे जरा देखिए आए इस जुमले पे कि वमा ली अला अबुदुल्लज़ी फतरनी वइलैही तुरजऊन। अगर आप अपने ऊपर इसको लें, सबको भूल जाए, हम ये किस्सों में पढ़ते हैं ना तो अपने आप को बहुत खुली छुट्टी दे देते हैं, इधर उधर देखते रहते हैं, कहते पता नहीं किन की बातें हैं। आप अपने ऊपर लीजिए और इस जुमले को पूछें अपने से, वमा लिया, क्या मुझे हक नहीं है, यानी मैं इसके सिवा और क्या करूं कि लाबुदुल्लज़ी फतरनी, मैं ना उसकी इबादत करूं जिसने मुझे पैदा किया। ये वो फितरत को झंझोड़ने वाला जुमला है कि जब एक इंसान को अल्लाह के फातिर होने का यकीन होता है तो इंसान टूट के पड़ता है। इबादत की असल रूह भी यही है। देखिए किसी बच्चे के लिए या किसी बड़े के लिए 10 औरतें आके दावा कर देना मैं तेरी माँ हूं, मैंने तुझे माँ की तरह पाला, वो कहेगी मैंने तुझे दूध पिलाया, वो कहेगी मैं तेरी खाला नहीं तेरी माँ थी, वो कह सकती है मैं तेरी माँ की दोस्त थी तो मैंने उससे ज्यादा तुझे प्यार किया। 10 लोग हो ना, लेकिन बच्चे का दिल किस पे जाएगा? जिस माँ ने जन्म दिया, जिसके पेट से कटा है, जिसके जिस्म का एक टुकड़ा था। वमा ली अलाबुदुल्लज़ी फतरनी, में उसको महसूस कीजिए। जब आप इस दुनिया के बाजार में निकलेंगे ना, बहुत सारे लोग आपसे झूठी हमदर्दियां करेंगे, आओ मेरी तरफ आओ, मैं बात बताता हूँ, मेरी सुनो, लेकिन उस वक्त इंसान की फितरत कहती है ये कैसे हो सकता है मैं तुम्हें रब मानूं, रब तो वो हो सकता है जिसने फतरनी मुझको पैदा किया, इसकी जरूरत है। तो गोया के इबादत का लुबे लुबाव, किसकी इबादत करो? जो सस्टेनर हो, जिसने तुम्हें पैदा किया। वही ही तुरजा उनको भी देख लीजिए, और जिसकी तरफ मुझे पलट कर जाना है बल्कि तुम सबको जाना है। ये कैसे पता चला? तुम भलाई से भागते हो, हिदायत की बजाय तुम्हें गुमराही अच्छी लगती है ना, कोई बात नहीं तुम ले लो, लेकिन याद रखो एक दिन तुम्हें अल्लाह के सामने पेश होना है। देखिए हजरत अली के वो जुमले फिर याद कर लीजिए कि तुम्हारे कहने के मुताबिक कयामत ना आई तो मेरा क्या नुकसान है, इट्स ओके, ना मिले जन्नत, दुनिया में नेकियों का सुकून तो है ना, लोगों को फायदा हो जाता है मेरी नेकियों से। लेकिन तुम बताओ कि अगर कयामत आ गई मेरे ख्याल के मुताबिक, तुमने जिसने तैयारी नहीं की उसका क्या बनेगा। आप यूं समझिए कि दो दोस्त है, वो झगड़ा कर रहे हैं, एक कहता है कि मंडे को टेस्ट है, दूसरा कहता है कि नहीं है, झगड़े झगड़े। तो आखिर बात किस पे खत्म होती है, जो कहता है वो कहता है देखो मेरे दोस्त नहीं होगा ना मंडे को, कभी तो होगा ना, अगले मंडे हो जाएगा, ट्यूसडे को हो जाएगा, वेनसडे को हो जाएगा, तैयारी कर लूंगा, मेरा क्या बिगड़ेगा, ना हो मंडे को फिर क्या, मेरा क्या बिगड़ा। लेकिन तुम बताओ अगर मेरे ख्याल के मुताबिक मंडे को टेस्ट हो गया और तुमने तैयारी नहीं की तो तुम्हारा उस दिन कमरा इम्तिहान में क्या हाल होगा। ये असूल अगर समझ आ जाए ना तो यकीन करें इंसान अल्लाह के सिवा किसी दूसरे की तरफ जा ही नहीं सकता। लिहाजा यही बात कहकर कह दिया कि देखो तुम मान जाओ और जिस जात ने मुझे पैदा किया उसी ने तुमको पैदा किया, लिहाजा तुम उसके पीछे आ जाओ।